नमस्कार, म श्रीधर पौडेल
अनि म सजिता हमाल।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। भूटानी शरणार्थीको कथा व्यथा समितिको यो कार्यक्रम उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको हो। भूटानी शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको बारेमा पनि चर्चा गर्ने यो कार्यक्रममा आज भने दशैंकी माहौलमा केन्द्रित छौ। नेपालका शरणार्थी शिविरमा बसेका भूटानीहरूले आफ्नो थातथलोमा हुँदा मनाउने दशैंको सम्झना गर्छौ। शरणार्थीको दशैं अनुभूति सुन्छौ।
सबैलाई दिएर खाइन्थ्यो, यहाँ त अब अर्काले दिएला पनि छैन, आफू दिउँला पनि छैन।
अब उहाँ भनेको अब आफ्नो खेती किसान आफ्नै घरमा खसी छ, आफ्नै घरमा धान चामल छ, आफ्नै घरमा यतिखेर अब चिउरा कुट्नको तमास हुन्छ।
भुटानी शरणार्थीको दशैं अनुभूति सुन्नुभन्दा पहिला शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
झापा र मुरङका भूटानी शरणार्थी शिविरहरूमा रहेका हिन्दू धर्मावलम्बी शरणार्थीहरूले सधैँ जस्तै यस वर्ष पनि बडा दशैं मनाएका छन्। दशैंमा आफूभन्दा ठूला मान्यजनका हातबाट रातो टीका र जमरासँगै आशीर्वाद लिने गरिन्छ। बडा दशैंसँगै शरणार्थी शिविरहरूमा शरणार्थीको चहल पहल पनि बढेको छ। टीकाको दोस्रो दिन आज पनि अर्को शिविरका आफन्त कहाँ टीका र जमरा लगाउन ओहोरदोहोर गर्ने शरणार्थीहरूको भीड निकै बढेको छ। तेस्रो देश पुनर्वास भएका आफन्त र साथीहरूले उताबाट पठाइदिएको खर्चले कतिपय शरणार्थीले यसपालिको दशैं सहजै मनाएका छन्। बितेको केही साता यता शरणार्थी शिविरहरूमा दैनिक 50 लाखको हाराहारीमा रेमिटान्स भित्रिएको रेमिटान्स व्यवसायीहरूले बताएका छन्। तर कतिपय शरणार्थीका आफन्त र मान्यजन तेस्रो देश गइसकेकोले तिनले भने खुलेर दशैं मनाउन सकिरहेका छैनन्। यसै गरी बडा दशैंकै अवसर पारेर शरणार्थी शिविरहरूमा थालिएको पूजा आजाका कार्यक्रम हिजो विजया दशमीको दिन विसर्जन गरिएको छ। घटस्थापनादेखि खुदनाबारी शरणार्थी शिविरमा शुरू भएको नवाह पुराण पनि हिजो दशमीकै दिन विसर्जन गरियो। दशैंको अवसरमा झापा र मुरङका सबै 6 भूटानी शरणार्थी शिविरमा सशस्त्र प्रहरीले लिङ्गे पिङ हालिदिएको छ। दशैंमा एकपटक भए पनि पिङमा मचिनु पर्ने जनविश्वास रहेको कारण सशस्त्रले शिविरहरूमा पिङ हालेको बेलडागी शरणार्थी शिविर स्थित सशस्त्र सुरक्षा बेस क्याम्पका प्रहरी निरीक्षक बाबुराम पौडेलले बताउनु भएको छ। अस्ति अष्टमीको दिन हालिएको पिङ दशैंको पूर्णिमासम्म चालू गरिने भएको छ। अमेरिकाको जर्जियामा रहेका भूटानी शरणार्थीको संस्था भुटनिज आर्टिस्ट जर्जियाले यही 29 असोजमा जर्जियाको क्लर्कस्टन कम्युनिटी सेन्टरमा वृहत सांगीतिक साँझ आयोजना गर्ने भएको छ। त्यो सांगीतिक कार्यक्रममा चर्चित नेपाली गायक कर्णदास र भूटानी गायक महेश थुलुङले गीत गाउनुहुने भुटनिज आर्टिस्ट जर्जियाले जनाएको छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अङ्कमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी शिविरको दशैं माहौलको चर्चा गरौं। आफ्नो संस्कृति मनाउन पाउनुपर्ने माग गर्नु नै भूटानीहरू शरणार्थी बन्नुको मुख्य कारण बन्यो। देशमा प्रजातन्त्र र मानव अधिकारको बहालीको माग गरेका भूटानी शरणार्थी बन्न बाध्य भए। झण्डै 2 दशकसम्म आफ्नै थातथलो फर्कने चाहनामा बसेका भूटानी मध्ये 54,000 धेरै शरणार्थी विभिन्न 8 मुलुकमा पुनर्वास भइसके। आफन्तहरू भूटानमै छुटेको पीड़ा बिर्सँदै गरेका शरणार्थीलाई पुनर्वासले फेरि बिछोड़ भित्र्यायो। चाडबाडका बेला आफन्तहरूको यादले खुबै सताउँछ। नेपाली धर्म संस्कृतिसँग मेल खाने शरणार्थी समाजमा पनि दशैं त मनाइँदैछ, तर आफन्तको बिछोडले पीड़ा झन बढ़ाएको छ। यस्तो बेलामा शरणार्थीले आफ्नो थातथलो झन धेरै याद गरिरहेका छन्। भूटानीको आफ्नै देशमा हुँदाको दशैं अनुभूति साथी सावित्रा ढुङ्गाना र गोपाल गर्तौलाबाट।
बेलडागी एक शरणार्थी शिविरमा भेटिनु भएको एकजना साथी।
मेरो नाम कर्ण राई, सेक्टर A3 474 बसोबास गर्छु।
भुटानमा दशैं कसरी मनाइन्थ्यो कर्णजी?
हामी केटाकेटी हुँदा चाहिँ अब के हुन्थ्यो भने दशैं आयो भन्दा सबै खुसी हुन्थ्यो। नयाँ लुगा लाउनु पाइन्थ्यो, मिठो मसिनो खानु पाइन्थ्यो। झरी पछाडि चाहिँ अब मासु खाने, रमाइलो गर्ने, खसी काट्ने, राँगा काट्ने, सुँगुर काट्ने, यस्तै क्रमशः भइरहन्थ्यो।
तपाईँको घरमा के काटिन्थ्यो दशैंमा खानको लागि?
अब भुटानको दशैंमा चाहिँ हामीले के गर्थ्यौँ भने विशेष मात्रामा सुँगुर काट्थ्यो, अब खसी चाहिँ चल्दैन थियो हामी राई भएको कारणले गर्दाखेरि, अनि राँगा काट्थ्यो गाउँले मिलेर। बुढो मान्छे चाहिँ अलिकति अब घरको गाउँको चाहिँ मुख्य भएको कारणले गर्दाखेरि हाम्रै घरमा काटिन्थ्यो, अनि भएभरको गाउँबुढाहरू चाहिँ अब गाउँको मान्छेहरू आएर चाहिँ त्यहीँबाट लाने खाने रमाइलो रमाइलोमै दिन बित्थ्यो त्यतिखेर चाहिँ अब भनौँ न।
मेरो नाम यम प्रसाद खरेल, सेक्टर A1 47 48, भुटान चाहिँ अब जिल्ला सर्वाङ ब्लक निचुला।
भुटानमा दशैं कसरी मनाउनुहुन्थ्यो?
दशैं लागेको अब यहाँ त केही पनि छैन, उहाँ त अब ठुल्ठुला भेडा तिन वर्षदेखिका छिप्पेका भेडा अब नयाँ देउता भन्थ्यो कि अनि त्यो नयाँको माउ नै पानी हालेको हुन्थ्यो अनि त्यसले बिहा जति चाहिँ सबै काट्नै पर्ने अनि पोहोरको अहिले काटेको छ नि आगुम पोहोरको आगुम
मतलब पानी हालेको भनेको यो चाहिँ दसैँमा काट्छु भनेर भाकल गरेको हो
धेरै भेडा गोठ पारेर चाहिँ एउटा माउ गुठी माउ हुन्छ पानी हालेको हुन्छ त्यसले जन्मे जति चाहिँ बेच्नु हुँदैन खालि काट्नुपर्छ
मासु त त्यसो भए दुई चार दिन रहन्थ्यो है चल्थ्यो है घरमा
मासु त भार लगाएर राखेको छ अब दसैँको भेडा काटेपछि पुछ्रे त्यो छ्याट्ट छेकेर दर्जीलाई दिनुपर्ने अनि माथिको काँदो काटेर चाहिँ अब त्यो हत्या पनि भिरुकामालाई दिनुपर्ने त्यो टिकाका दिनु राजा टिको भन्थ्यो होइन मुन्नलको घरमा जानुपर्ने मुन्नलको घर टाढा छ अनि कारबारीकोमा कारबारीको टाढा छ नि गाउँ बुढाकोमा अनि पहिले पहिले चाहिँ मुन्नललाई पैसा पाउँदैन थियो त्यो राजा टिको भनेपछि 3 रुपियाँ पैसा लिएर जानु पर्थ्यो
मतलब टिको लगाएर मुन्नललाई दक्षिणा दिनुपर्ने उल्टै
उल्टै टिको लगाइदिन्छ आफूले दिनुपर्ने पैसा त्यसरी खान्थे त्यो बेठी भन्छन् अनि त्यो मुन्नलले लगाइदियो भने राजाले लगाइदिएको भनेर नामै राजा टिको हामीहरू छेत्री बाबु पाँच दिनसम्म लाउँथ्यौँ त्यहाँ अब मतवारीहरू त औँसीसम्म लाउँथे औँसीको बेलुका सुन
गीत पनि गाइन्थ्यो होला नि त त्यस्तो रमाइलो गरेको बेलामा त होइन
गाइन्थ्यो नि गीत अनि दामसाङको डाँडा हो त्यो डाँडै डाँडा काफलै पाकेको आउँदैन सोराउ जान्दिन गीत मनमा तै राखेको
यसरी गीत गाइन्थ्यो है सम्झिँदा कस्तो लाग्छ ती रमाइला दिन
अनि अब दसैँ आयो तिहार आयो त्यसरी गीत गाइन्थ्यो गोठाला गरिन्थ्यो पारिपट्टिबाट केटीहरू वारीबाट केटाहरू अनि उनीहरू पारिबाट गीत गाउँछन् आफू यताबाट गीत गायो अब लिङ्गेपिङ रोटेपिङ त्यो खेल्थ्यौँ अब उहाँ भनेको अब आफ्नो खेती किसान आफ्नै घरमा खसी छ आफ्नै घरमा धान चामल छ आफ्नै घरमा यतिखेर अब चिउरा कुट्नको तमास हुन्छ चामल कुट्नको धान उसिनेर अब मेल थिएन त्यतिखेर ढिकीमै कुट्थ्यौँ त्यो त सम्झने
रहे
खास गरी बुढ्यौलीले छोएका शरणार्थी वृद्धहरू सम्झनामा भुटानमा चाडबाड मनाउँदाका रमाइला दिनहरू उहाँहरूका कुराबाटै प्रस्तिन्छ म अझै एकजना वृद्ध शरणार्थीसँग कुरा गर्दैछु बेलडाङ्गी एक शरणार्थी शिविरमा
म बेलडाङ्गी 1 सेक्टर G2 बस्ने दलबहादुर बजगाई हो म 71 वर्ष पुगे
भुटानको दसैँ सम्झनुहोस् न एकचोटि
भुटानको दसैँ के सम्झिनु र अब जो हुनेहार कुरो सबैमा सकिएर आएको ती दिन सुन्दा त अहिले मन धुरुधुरु हुन्छ तर अब जे भए तापनि अब मर्नु भएको छैन
त्यहाँ दसैँको बेलामा अब कसरी मनाइन्थ्यो त्यहाँ
चिउरा कुटिन्थ्यो घरमा अब माटो बोकिन्थ्यो कमेरो लगाइन्थ्यो त्यस्तै गर्थ्यो अब बारी कल्ला काटिन्थ्यो यतिखेर अब के गर्नु आज त्यस्तै परियो आजकल पो अब मेल आए जहाँसुकै चिउराको प्रशस्त भयो अहिले त के जति कहाँ चिउरै नपाउने इन्डिया जानु पर्थ्यो
चिउरा किन्न
18-30 केजीका खसी काट त्यतिखेरको समय त्यस्तो व्याख्या गरे भने अहिले यहाँ झुरो रुन आउँछ
टिको लाउन कता कता जानुहुन्थ्यो
जान्थे नि ससुरालीमा जाइन्थ्यो कता मामा माइजू कहाँ टिको लाउन जाइन्थ्यो त्यो ठाउँमा दक्षिणा दिन्थे अब 10 रुपियाँ पनि सानो पैसा होइन
कुनै एक दसैँमा कति जति दक्षिणा जम्मा हुन्थ्यो तपाईँको
त्यस्तै व्याख्या गर्नु त के कुरा गर्नु र 1.5 रुपियाँ चाहिँ हुन्थ्यो
बेलागी एक शरणार्थी शिविरको उत्तरतिर आइपुग्दा एकजना दिदीसँग मेरो भेट भयो
मेरो नाम रनमाया मैनाली हो इथिरी 274-275 इथिरी हो
भुटानको कुन ठाउँमा
चिराङ डाँडा हो
भुटानको दसैँ सम्झौ न कस्तो हुन्थ्यो भुटानमा कसरी मनाउनुहुन्थ्यो
अब भुटानमा त मनाइन्थ्यो नि आफ्नै घरमा गाई गोठ थियो खेती आफ्नै थियो घरमा खसी पालिन्थ्यो यहाँ त अब केही छैन सबैलाई दिएर खाइन्थ्यो यहाँ त अब अर्काले दिएला पनि छैन आफू दिउँला पनि छैन
नौरथ लागेपछि के गर्नुहुन्थ्यो भुटानमा हो भने
भुटानमा त नौरथ लागेपछि के गर्थ्यौँ चिउरा कुट्थ्यौँ सबै थियो भेला गर्थ्यौँ भेला भएर आफन्त भेला हुन्थ्यौँ खान्थ्यौँ बस्थ्यौँ रमाइलो गर्थ्यौँ
चिउरा कुट्ने चलन के ढिकीमै
ढिकीमै कुट्थ्यौँ नौरथ लागेपछि अब माटो खन्थ्यौँ ल्याउँथ्यौँ घर सिँगार्थ्यौँ नौरथ लागेपछि अब घरकै धन्ना हुन्थ्यो अनि आज एकजनाको सिँगारो घर भोलि एकजनाको सिँगारो त्यसो गर्थ्यौँ
मेरो नाम त बुद्धिमाया हो लिम्बुनी
बुद्धिमाया लिम्बु कसरी मनाइन्थ्यो सम्झिनुहोस् न भुटानको दसैँ
खसी काट्यो सुँगुर काट्यो खायो छोराछोरीलाई दियो यसो टिका सिका थाप्यो त्यसै गरेर मनाउँछौँ यहाँ पनि अब दुःख सुख त्यस्तै हो अब अगाडि मान्नु पर्यो खाना अब त्यति कुनै हुँदैन अब छ भने अलि यता एक छक खायो नहुनेले त अब बुढाबुढी हुनेले त अब कमाउन सकिँदैन अब त्यस्तै हो
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मीठा मीठा तुरा जति मन में सचेरा।
बेलनाको एक शरणार्थी शिविरको सिरान्तिर एकजना कपाल पुरै फुलिसकेको हजुरबासँग भेट भयो। यहाँको शुभ नाम?
फिपराज लिम्बू।
कति वर्षको हुनुभयो फिपराज बा?
80 छु।
भुटानमा छँदा दसैँ कसरी मनाइन्थ्यो?
भुटानमा साह्रै रमाइलो चालले मनाइन्थ्यो। यहाँ त हाम्रो दसैँ हो कि दशा हो कि ना के हो कसो हो, यहाँको दसैँ मनाइन्छ दसैँ जस्तै लागेको छैन।
उहाँकै कुरा गरौँ न, कस्तो कसरी मनाइन्थ्यो?
उहाँको चाहिँ अब फुलपातीको दिनदेखि कस्तो रमाइलो हुन्थ्यो, डङडाङ डोङडोङ पर वर नराम्रो मान्छे हुँदैन थियो, उहाँ राम्रै मान्छे हुन्थ्यो। दसैँ एकदम राम्रो मनाइन्थ्यो। सप्तमीदेखि त अब डम्मा डम्मी अब खसी काट्ने, सुँगुर काट्ने, राँगा काट्ने, जे अर्काको घरबाट ल्याउने होइन आफैले आफ्नै घरभित्र, त्यस्तो दसैँ मानेको मान्छे मै होलो।
नौराथा लागेपछि के गरिन्थ्यो?
मालसेरी गाउने थियो। ठुलो कुरो चाहिँ मालसेरी गाउँथे केटाहरू, धेरै बसेर विरक्त लाग्दो मार काट्थे। चिउराको कुरा त छोडिदिउँ न, भुटानको कुरा त लापरवाही। दही दुध त अब गोठगोठै घर घरै 27-28 गाई दुने है यार, त्यसरी बसेको मान्छे हुँ। यहाँ भनौँ पनि नभनौँ पनि शरमको पसारो छ हाम्रो।
चाडबाडकै कुरा गर्दाखेरि यहाँ चाहिँ विरक्त
विरक्त विरक्त विरक्त विरक्त यो चाहिँ म प्रचार हो संसारभरि, विरक्त छ यहाँ विरक्त। एक झुम्रो लाउनु छैन खाउँ केको पैसाले, पैसा आउने बाटो कहीँ छैन।
बेलनाकी शरणार्थी शिविरमा भेटिनु भएको एकजना अलिक वृद्ध उमेरको दिदी, यहाँको शुभ नाम?
माइका रानी सुब्बा, भुटानको उपर्ने सोला।
त्यहाँ चाहिँ यो दसैँको बेलामा त्यहाँ के गरेर दसैँ मनाइन्थ्यो?
दसैँमा त अब धेरै मकै पिन्थ्यौँ, दुई मुरी तिन मुरी चामल बनाउँथ्यौँ, धान कुट्थ्यौँ, अनि अब दसैँ अगाडिदेखिको औँसी पछाडिसम्म ढेकी जाँतो गर्नु दिन्थेन, नाङ्लो डालो छुनु दिन्थेन अहिलेको मान्छेले। अब सबै काम ढाक छप गरेर, अनि अब उहाँ भुटानमा त दसैँ आयो भनेपछि बाबु आमालाई, आमा दसैँ कहाँ आयो? ऊ यो डाँडा पल्लोपट्टि आउँदैछ अरे दसैँ भन्थ्यो, अनि बाबुले एक सरो लुगा ल्याइदिन्थ्यो, अनि कति खुसी भएर रमाउँथ्यौँ। यहाँ त कुन दसैँ कुन औँसी, छोराछोरी रमस् न बाबु आमा रमस्।
मेरो ढोगनाथ काफले हो।
दसैँ कसरी मनाइन्थ्यो भुटानमा सदा?
खसी काटिन्थ्यो, 20-25 केजीको खसी काटिन्थ्यो, कोला चिउरा अब घरमै हुन्थ्यो, घरमै सबै थोक बनाइन्थ्यो, मजाले मनाइन्थ्यो, मजाले खाइन्थ्यो, टिका लाइन्थ्यो, जारबुडी आफन्त मान्छेसँग हिँडिन्थ्यो, भेटघाट हुन्थ्यो। अब यहाँ त कोही बनिबुतो गरेर केही गरेर यताउता अलिअलि यसो एक दुई छा खायो र साथीभाइसँग यसो अलिअलि बात मारो ओर्तर पर्दा छिमेको छरछिमेकमा, अन्त जानु ओर्नु यता त्यता काहीँ त्यो छैन। खाइपाई आइराखेको कुरौतो पनि कटौती भएर अहिले तेल पनि पाएको छैन, 2-3 पाला भइसक्यो। अब दसैँ आयो, दसैँको बेलामा झन् साह्रो अब झन् बन्द भएर आएको छ।
चाडबाडले समाजलाई शान्त समुन्नत र व्यवस्थित राख्न अनि एक अर्का बीच भाइचारा र मिठो मित्रता कायम राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन्। आज म कुरा गरिरहेको छु भुटानी शरणार्थीहरूले भुटानमा छँदा आफ्नै घरबारी खेत खलियानमा बसेर आफ्नै भान्साको मिठो खानकी खाएर चाडबाड मनाएको दिन सम्झिरहनु भएको छ उहाँहरू। कुराकानीको क्रम जोड्दैछु। बेलनागी 2 शरणार्थी शिविरको उत्तरतिर आइपुग्दा एकजना दाईसँग मेरो भेट भयो। यहाँको शुभ नाम?
वासुदेव अधिकारी, D1 छापा नम्बर 46।
वासुदेवजी, भुटानमा छँदा दसैँ कसरी मनाउनुहुन्थ्यो?
सबै आफ्ना मान्छे भेला हुन्थे, अब धेरै टाढा टाढा पनि जाइन्थ्यो, धेरै एकदम रमाइलो गरी मनाइन्थ्यो।
टिको लगाउन टाढा
पनि जाइन्थ्यो, टिको लगाउन अब दागापलादेखि चिराङ डम्फू गेलभुसन पनि पुगिन्थ्यो, राति पनि हिँडेर लगाइन्थ्यो हामीले टिको। अब कोही बेला दिउँसो काममा व्यस्त भइन्थ्यो, भ्याइदिन्थ्यो, बेलुका साँझ परेर चाहिँ हिँडो अझै रात हुन्थे।
दसैँ भुटानको र यहाँको त धेरै अन्तर छ हगी,
कता कता आकाश र पताल छ एकदमै। अब यहाँ खुला गरी मनाउन पनि त्यति हुँदैन, अब अन्त जान ठाउँ पनि कहीँ छैन।
बेलनागीपछि यहाँबाट 17 किलोमिटर जति पश्चिममा रहेको शनिश्चर शिविरतर्फ लाग्दैछु। शनिश्चर शरणार्थी शिविरमा भेटिनु भएको एकजना दिदी, यहाँको शुभ नाम?
मेरो श्याम कला खरेल सेक्टर F4 हट नम्बर 6।
दसैँका यी दिनहरू भुटानमा हुनुहुन्थ्यो भने के गर्दै मनाइएको हुन्थ्यो होला?
रमाइलो हुन्थ्यो नि, परम्परा मनाइन्थ्यो। बाख्रा हुन्थे खोरभरि, गाई गोठभरि हुन्थे, दही मही टन्न हुन्थ्यो, सबै थोक हुन्थ्यो नि। हुन त उहाँको सम्झिँदा त सर अहिले कस्तो भित्रबाट बोल्दा बोल्दै चाहिँ भित्रैबाट नराम्रो लागेर आउँछ। अहिले फुलपातीको दिन एउटा खसी काटेको छ भने अर्को मार हान्ने दिन अर्को खसी हुन्थ्यो, लगभग मासु होइरहन्थ्यो। हप्ता 15 दिनसम्म आउने जाने सबैलाई पुग्थ्यो, यताउता एक्लै खानु पर्दैन थियो, सबैलाई दिएर खान पाइन्थ्यो।
दसैँको बेलामा लुगा कपडा पनि किनिन्थ्यो होला नि? नयाँ
किनिन्थ्यो नि, किन नकिन्नु? वर्ष दिनको चाडमा त लुगा फाटा मजा मजा किनेर लाइन्थ्यो नि। टिकाको अघिल्ला दिनदेखि पिङ खेल्ने सुरु भइहाल्थ्यो, टिका सकिएर पनि भाइ टिकासम्म हुन्थ्यो पिङको चाहिँ। खेलिरहन्थ्यो, घाँस काटो हतार हतार, गाई वस्तुलाई घाँस धेरै राखो, केटाकेटीको जात हो, कति रमाइलो चिज लाग्थ्यो। ओल्लो घर पल्लो घर साथीभाइ भेला भयो, गयो पिङ खेल्यो। त्यो पिङ खेलेको याद हुँदा अहिले पनि यहाँ गाडीमा यसो कतै टिका लाउन जाँदाखेरि पिङ देख्दा त्यहाँ ओर्लेर खेलिहाल्न पानी हुन्छ जस्तो याद आउँछ, जलझली याद आउँछ। सबैजना साथीभाइको ती घर वरिपरि नरिवल फलिरहेको, सुपारी फलिरहेको, लिची बगान कति थियो। चाडबाड रमाइलो हुन्थ्यो, मामाहरू उता साम्चीमा हुनुहुन्थ्यो, कोही बेला उता पनि जान्थ्यो आमाहरूसँग।
शनिश्चर शरणार्थी शिविरमै भेटिनु भएको अर्को एकजना साथी, यहाँको शुभ नाम
पासाङ तामाङ।
भुटान तपाईँको कुन ठाउँमा तामाङजी?
हजुर, मेरो चिरङ बुढी सु ब्लक हो।
भुटानको दसैँको सम्झना कस्तो छ तपाईँको?
सम्झना त आइ नै राखेको छ। अब पहिला हाम्रो गाउँमा चाहिँ धेरै मात्रामा हाम्रो मतवालीहरू मात्रै थिए, यसो अब क्षेत्रीय बाहुनहरूमा चाहिँ कम्ती रूपमा थियो, र भए पनि हामीहरू उहाँहरूसँग यसो सम्मिलित भएर केही चाडबाडहरू यस्तो दसैँ तिहारहरू मान्ने क्रमहरू मनाइ नै रहन्थ्यौँ हामीहरू।
दसैँको खास त्यस्तो के सम्झना छ तपाईँको भुटानमा सदाको?
साथीभाइहरूसँग सँगै हिँडेको डुलेको, अब यसो टिका लगाएको, यहाँ त अहिले के भन्नु र अब शरणार्थी भएर बस्नु परेको छ, आफूले भने जस्तो गर्नु पनि पाइँदैन र पनि गर्नु पाइँदैन पनि अथवा गर्नु सकिँदैन पनि।
भुटानमा सदा दसैँको भान्सा कस्तो पाक्थ्यो तपाईँहरूको?
विभिन्न किसिमको अब मासुहरू भयो, खानाहरू अब सधैँको भन्दा मिठा मिठा खानाहरू सब्जीहरू तयारी बनाइन्थ्यो।
अर्को एकजना दाई, यहाँको शुभ नाम?
मेरो नाम नन्दलाल खरेल, मेरो भुटान चाहिँ चिराङ डाँडा ब्लक नै हो, डिस्ट्रिक्ट पनि चिराङै हो, र यहाँ चाहिँ म सेक्टर F3 को हट नम्बर 39 बस्छु।
भुटानमा सदा दसैँ कसरी मनाउनुहुन्थ्यो?
अब हाम्रो चाहिँ बाबुहरू चाहिँ हाम्रो तिनजना अलिकति नजिकै अलिकति तलतिर मासतिर भएकोले गर्दाखेरि हाम्रो तिनजना बुवाहरू हुनुहुन्थ्यो, ठुलो बुवा दुईजना, म चाहिँ कान्छाको छोरा हो। तिनजना चाहिँ एउटा फ्यामिली पार्टी जस्तो दसैँमा चाहिँ हामी सप्तमीदेखि लगभग टिकाको दिनसम्म यसरी फ्यामिली पार्टी खाने चाहिँ हाम्रो चलन थियो। त्यही नै मलाई साह्रो रमाइलो लाग्थ्यो।
के खाइन्थ्यो पारिवारिक भोजमा?
खानेकुराहरू भनेको चाहिँ अब यस्तै दही चिउराहरू, कोला चिउराहरू, अब चिउरा चाहिँ फेरि मलाई साह्रो मिठो लाग्ने हो दही चिउरा। मासुहरू अब खसी चाहिँ आफ्नै घरमा ठुल्ठुलो पालेको हुन्थ्यो, त्यो चाहिँ कसैलाई बेच्ने कुरा पनि हुँदैन थियो। तन्नसँगले चाहिँ अब दसैँ लागेपछि मजाले खाने, बस्ने, रमाइलो गर्ने, पिङ खेल्ने, त्यही नै मनाइन्थ्यो दसैँ चाहिँ।
बेलनागी र शनिश्चरका भुटानी शरणार्थीहरूसँग भुटानमा सदा उहाँहरूले मनाउनु भएको दसैँको सम्झना सहितको कुराकानी गरिसकेपछि यही विषय र सन्दर्भ केन्द्रित कुराकानीका लागि साथी सावित्रा ढुङ्गाना खुदुनाबारी शरणार्थी शिविरमै हुनुहुन्छ।
भुटानको सम्झना बोकेर आएका शरणार्थीले भुटानमा दसैँ कसरी मनाउँथे त्यो क्षण सम्झाउन र अहिले शरणार्थी शिविरमा दसैँ कसरी मनाउँदैछन्, अब म एकैछिन केही शरणार्थीसँग भुटानका बारेमा र शरणार्थी शिविरको दसैँको बारेमा कुराकानी गर्नेछु। एकजना शरणार्थी, के पर्यो यहाँको नाम थर?
मेरो धन बहादुर राई, युवान 15 राई।
दसैँ कस्तो छ?
दसैँ अहिले त्यति रमझम छैन पहिलेको जस्तो, जस्ट अब भुटानमा भन्दा त अब धेरै रमझमै भनौँ या बाकुलो मान्छेले गरेर देखिन्छ है, तर गए साल जस्तो छ विगतको जस्तो चाहिँ छैन अहिले। यो साल भनेको तपाईँको मान्छे धेरै कम्ती छ शिविरमा, भन्नु पहिलेको जस्तो रमझम छैन। अहिले दसैँ आयो भन्छ कसैको घर रङ्गेको पनि देखिँदैन, अरूको पनि हाम्रो पनि। अब
भुटानको दसैँ सम्झौँ न, कसरी मनाउनुहुन्थ्यो भुटानमा?
दसैँ तपाईँको केटाकेटी थियौँ, मजाले आउँथ्यो, दसैँ आउँथ्यो, घर रङ्गाउँथ्यौँ, वरिपरि एकदम चिल्लो बनाइन्थ्यो हो, छरछिमेकी आउँछ, इष्टमित्र आउँछ, आफ्नो मान्छे, आफ्नो आफन्त भनेर राम्रो गरिन्थ्यो।
जस्तो भुटानमा दसैँ मनाउँदाखेरिको त्यो घटस्थापनाको दिनदेखि पछि पूर्णिमासम्मको दिन सम्झिनु न, कसरी मनाउनुहुन्थ्यो?
म त सानो सानै थिएँ, तर पनि मादल बजाउनु चाहिँ खुब रमाइलो राख्थेँ, हिँड्थेँ म ल। त्यति चाहिँ मलाई त्यति चाहिँ थाहा चाहिँ छैन, त्यहाँदेखि म पछि गएर म सर्भिस लाग्यो, सर्भिस लागेपछि त्यस्तो म हिँड्न पाइनँ हो। मेरो राई पर्यो, खसी काटिँदैन, सुँगुर काट्छौँ, राँगा काट्छौँ, आफन्त आउँछ, हामीहरू पनि जान्थ्यौँ, राम्रै रमाइलो हुन्थ्यो।
भुटानको र यहाँको दसैँमा के फरक छ त?
अब पहिले भन्दाखेरि अब पहिले हामीहरू आउँदा त रमाइलो थियो, अब आफ्नो आफन्त अब धेरै टाढा कहाँ कहाँ पुग्यो, कोही पल्लो शिविर कोही ओल्लो शिविर हो, त्यति भेटघाट भइएन। तैपनि यहाँ बस्दै जाँदाखेरि चिन्जान भयो, कति आफ्नै मान्छे पनि रहेछ, त्यता पनि शरण तरण अब आउने जाने भयो। तर अहिले यो सालदेखि छैन, यो सालदेखि तेस्रो मुलुकले आफ्नो आफन्त त छँदै छैन, अब भन्दा पनि भइसक्यो।
खुदनाबारी शरणार्थी शिविरको सेक्टर B1 भेटिनु भयो कि एकजना शरणार्थी महिला, के हो नाम थर?
मेरो राधिका कार्की, सेक्टर 77 हट नम्बर D1।
भुटान कुन ठाउँ हो?
गेलेफु।
गेलेफुमा हुँदा दसैँ कसरी मनाउनुहुन्थ्यो?
उहाँ त त्यही रमाइलो हुन्थ्यो, अब आफ्नै घरमा दही दुध कोला चिउरा सबै आफै कुट्थ्यौँ, घरमै यसो खसीहरू काटिन्थ्यो, त्यस्तै हो। दुर्गा पूजा हुँदा जमरा राख्थ्यौँ, सबै रमाइलो गर्थ्यौँ। उहाँ हुँदा आफ्नो माइत गयो, ठुल्ठुलो मान्यजनको हातको टिका लगायो।
भुटानको र यहाँको दसैँमा के फरक छ त?
रमाइलो हुन्थ्यो यहाँ त, अब के अहिले त झन् छोराछोरी पनि छैन, दुःख अर्काले दिएको भरमा मनाउनु पर्छ। अहिले त मलाई साह्रो दुःख लागेको छ, अब ठुलो छोरी छैन छोरा छैन, त्यही भएर दुःख लागेको छ।
अर्को एकजना शरणार्थी, के हो यहाँको नाम थर?
चित्र सिंह गुङ, A2 हट नम्बर 24।
भुटानमा कसरी मनाउनुहुन्थ्यो?
दसैँमा दसैँमा हाम्रो अब चेलीबेटी आउँथ्यो, बस्थ्यौँ, खान्थ्यौँ, पिउँथ्यौँ, टिका लगाउँथ्यौँ, है जो पनि गर्थ्यौँ, जे पनि गर्थ्यौँ। तर आज आएर यहाँ आएर भनेको अब हाम्रो अलिकति शरणार्थीमा आएर चाहिँ अलिकति हाम्रो त्यो परम्परा संस्कृतिले चाहिँ अलिकति हाम्रो अलिकति लुज हुँदै गयो, किनभने हाम्रो छिन्न भिन्न हुँदै गएर अलिकति मान्छेको अलिकति तलमाथि भइरहेको छ। र पनि हामीले अहिले पनि अब आफ्नो समुदायमा आफ्नो जातीय संस्कार अनुसार चाहिँ अब हामीले गइरहेका छौँ, गर्दै पनि छौँ, है बाजे बोजूले सिकाएको अनुसारले गरेको देखेको अनुसार चाहिँ अब हामी चाहिँ गर्दैछौँ भनौँ। अब होइन जो धेर थोर जस्तै अब जानेको सम्बन्ध र बुझेको सम्बन्ध र गर्दैछौँ।
खासमा दसैँमा के चाहिँ गरिन्छ?
खासमा दसैँमा भनेको अब चेलीबेटी आउनुहुन्छ, है टिका लगाएर पैसा दिइन्छ, अब परकोसली लिएर आउनुहुन्छ। खासमा दसैँमा भनेको अब हाम्रो अब नवमीको दिन सप्तमीदेखिको अब घटस्थापना हुन्छ, है त्यहाँबाट अनिखर गएर तपाईँको अब सप्तमी अष्टमी नवमीमा तपाईँको मार हान्ने हाम्रो पहिलादेखिको अब पूर्वजहरूले गरिरहेको प्रथा रहेको। दसैँमा दिन अनि टिका लगाइने, विजया दशमी टिका भन्छ, एकदमै ठुलो मान चाड सर व समाज लगायत राजा बासाले पनि अब मान्ने चाड, राजाको हातको टिका लगाउनु जानु पर्थ्यो, प्यारेसमा नपुगे तापनि हामीहरू अब के गर्थ्यौँ भनेर अब राजाको मुनिको मण्डलको घरमा चाहिँ गएर हामीहरू अब दसैँ मान्थ्यौँ, होइन त्यहाँ गएर अब टिका लगाउनु पर्ने, राजा टिका मान्नु चाहिँ हामीले चाहिँ जानुपर्ने चाहिँ अब मण्डलकोमा, त्यसरी हामीले सबै मानेर हामीले गरेर हामीले बस्थ्यौँ। र अब यहाँ त अब सन्नाथीमा आएर भनेको अब हाम्रो न राजा र न बासा के न के संस्थाले दिएको भरमा हामी खाएर पिएर बस्छ, र पनि हाम्रो एउटा सामाजिक संस्थाको आधारमा आफ्नो आफ्नो एउटा सामान्य नियमको पालना गर्नुको लागि हामी अब भर परेर हामी बसेपछि बसिरहेका छौँ, अरू त अब के भनेर है।
भनेपछि पहिलेको जस्तो रमाइलो दसैँ छैन,
तर यहाँ आएर अब सन्नाथी हुँदाखेरि सन्नाथीको नाताले अब यहाँको स्थिति गतिविधि यस्तै अब सिचुएसनले गर्दाखेरि हामीले क्या त्यति साह्रो हामीले रमाइलोपनले पनि हामी मान्नु सकेको छैन, किनभने हाम्रो अहिले त अझै भन्दैन तपाईँको अब हाम्रो जान परिवार आफ्ना आफन्तहरू सबै अब इष्टमित्रहरू सबैजना कहाँसम्म अब कोही क्यानाडा अस्ट्रेलिया नर्वे युएसए पुगिसकेका छ भनेदेखि अब हामीले अब यहाँ बस्ने त्यति अब रमझम गर्ने त्यति साह्रो स्थिति छैन अहिले।
यहाँको नाम थर के पर्यो?
विष्णुलाल घिमिरे हो, युनिट A3 हट नम्बर 23।
दसैँ कस्तो लागिरहेछ?
छोराछोरी अब चारपट्टि भएकाले गर्दा आफू कम्ती यहाँ रहेकाले गर्दा दसैँ त्यति रमाइलो चाहिँ छैन, र पनि मान्नुपर्छ चाडो वर्ष दिनको।
भुटानमा छँदा कसरी मनाउनुहुन्थ्यो दसैँ?
होइन भुटानमा छँदा त अब सबै थोक आफैसँग हुन्थ्यो, केही खोज्नु पर्ने थिएन, जग्गा जमिन मजाको थियो हो, अब अन्न पानीहरूमा केही दुःख थिएन, वस्तुभाव प्रशस्ती पालेको थियो, दसैँ राम्रो मजाले मनाउँथ्यो त।
जस्तो त्यो घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म के गरिन्थ्यो?
होइन अब दुर्गा पूजाहरू भन्थे, जमरा राखेर औँसीदेखि उता लगेर जमरा राख्थे, त्यहाँबाट चाहिँ आफ्ना मालमताहरू त्यसरी अब पुज्ने माल खुकुरीहरू अब कोदालाहरू जे जे छन् हतियारहरू राखेर त्यसरी पूजा गर्ने, जमरालाई अब पानी लगाउने, जमरा पूजा गर्ने, सप्तमी भएपछि अब त्यस्तै पूजाहरू गर्थे घरमा। पहिला खसीहरू काट्थ्यौँ वैष्णव नहुँदाखेरि, अहिले चाहिँ खसी काट्ने चलन त छैन, फेरि चिउरा कुटाउँथ्यौँ, ढिकीमा चिउरा कुट्थे, चिउरा ढिकीमा कुट्ने, धान ढिकीमा कुट्ने, त्यस्तै चलन थियो दुःखदेखि। दहीमै प्रशस्ती अरू अन्न पानीहरू जति थियो आउने इष्टमित्रहरू आउँथे, मजाले मानिन्थ्यो। यसबाजी पनि अब मनाउनु पर्छ, अब जान परिवार अब जस्तो छ दुःख दुःखै छ, यसबाजी त्यति खुसियाली गरेर बस्ने छैन त्यस्तै।
कोई बाबा भन्ने
उज्यालो 90 नेटवर्कले झापार काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा भूटानी शरणार्थीले आफ्नो थातथलोमा हुँदा मनाउने दशैंको सम्झना गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम एचिट्युन 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
नेपालका शरणार्थी शिविरमा बसेका भूटानीहरूले आफ्नो थातथलोमा हुँदा मनाउने दशैंको अनुभूति सुन्दा सुन्दै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ। अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा पनि इमेल गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ। पर्खिबस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदादेव कोटा, सजिता हमाल, सशिन्द्र गौतम, दिनेश निरौला अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।